सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन।
एउटा यस्तो आस गरिरहेछु, म एउटा यस्तो आस गरिरहेछु, प्रकृतिको नियम तोड्ने विश्वास गरिरहेछु, म एउटा यस्तो आस गरिरहेछु, प्रकृतिको नियम तोड्ने विश्वास गरिरहेछु। मान्छे एक्लै बाँच्न सक्दैन भन्ने सुनेदेखि, मान्छे एक्लै बाँच्न सक्दैन भन्ने सुनेदेखि त्यही सम्भव बनाउने प्रयास गरिरहेछु, त्यही सम्भव बनाउने प्रयास गरिरहेछु।
यात्रा रहेछ जिन्दगी एक्लै भइरहेछु, यात्रा रहेछ जिन्दगी एक्लै भइरहेछु, उम्ती मलाना हुने, उम्ती मलाना हुने, फुल
गाउँमा 81 एउटा अपरिचित मान्छे झुल्कियो। केटाकेटी पढ्न जाने तर्खरमा थिए, तिनका आमाहरू तिनीहरूलाई बोलाउन चिच्याउँदै थिए, खाना खुवाउने हतारो हुँदो हो सायद। तिनीहरूका बाहरू कोही काँधमा हलो बोकेर गोरुको पछि पछि खेततिर झर्दै थिए, कोही भर्खर घट्टबाट पिनेर ल्याएको मकैको पिठोको बास्ना हर्र छर्दै घरतिरको बाटो लम्किँदै थिए, अनि केही नानीहरू भने आफै छोपिए जुँ गरी घाँसको भारी बोकेर जङ्गलबाट फर्किँदै थिए। सायद उनीहरूलाई पनि हतारो हुँदो हो तखतामा हिजो राखेको किताब च्यापेर विद्यालय दगुर्न। त्यति नै बेला झुल्किएको थियो त्यो अपरिचित मान्छे, हतारको बेलामा झुल्किएको थियो। उसको लागि त्यो गाउँ कति अपरिचित थियो त्यो त थाहा भएन, तर त्यो गाउँको लागि ऊ भने अपरिचित नै थियो। अपरिचित, पछाडि ठुलो झोला भिरेको थियो, काँधमा क्यामेरा झुन्ड्याएको थियो, हाफ बाहुले गन्जी र हाफ प्यान्ट लगाएको थियो। उमेर त्यति धेरै त होइन, तर दारी जुङ्गा झ्याप भएकोले उसको उमेर अनुमान गर्ने केही कठिन जस्तो लाग्थ्यो। त्यो मान्छे एकछिन त्यहीँको चौतारोमा उभियो, घाँटीमा झुन्ड्याएको क्यामेराले पारी डाँडाको फोटो खिच्यो, अनि त्यहीँबाट देखिने त्यो माने भन्ज्याङको फोटो पनि खिच्यो उसले। उसलाई के थाहा त्यसको नाम माने भन्ज्याङ हो भन्ने। त्यो फोटोमा अलि परको लभ डाँडा पनि टाँसिएर आयो होला। लभ डाँडा जहाँ पुगेपछि त्योभन्दा अग्लो अर्को डाँडा देखिँदैन, माथि आकाश मात्रै हुन्छ, अनि तल मनै फुरुङ्ग बनाउने दृश्य, सीता बादलका ढिक्काहरू तल देखिन्छन्, हावामा बैली खेल्दै उडिरहेका। तर उसलाई त्यो लभ डाँडा हो भन्ने पनि के थाहा। वर्षौँ अघि केही विदेशी मान्छेहरू घुम्दै आइपुगेका थिए रे त्यहाँ। त्यही टोलीमा भएको एकजना केटाले टोलीमै भएकी केटीलाई त्यही डाँडामा प्रेमको प्रस्ताव राख्दा केटीले पनि सहर्ष स्वीकार गरिरहे। अनि उनीहरूले नै राखिदिएका रे त्यसको नाम लभ डाँडा भनेर। यो कुरा झन् के थाहा थियो अपरिचित मान्छेलाई। अचेल गाउँलेहरू त्यसलाई लभ डाँडा भनेर त चिन्छन् चिन्छन्, तर कसरी नाम बस्यो भन्ने चाहिँ केही पुराना मान्छे बाहेक अरूलाई थाहा छैन। लाहुरे बा उनलाई भने सबै थाहा छ क्यारे, कसैलाई यो विषयमा भन्नुपर्दा उनी नै अघि सर्छन्। ऊ फोटो खिच्दै थियो त्यति नै बेला उनी लाहुरे बा पनि त्यहीँ आइपुगे। एकछिन अलि परेबाट टुलु टुलु हेरे उसलाई अनि नजिक गएर बोलाए, ए बाबु। उसले पुलुक्क हेऱ्यो, हेऱ्यो मात्रै, केही बोलेन। बरु क्यामेराको लेन्स मिलाउँदै फोटो खिच्नमै व्यस्त भइदियो। बाबु कति कामले आउनुभयो हो हाम्रो गाउँमा, उनले फेरि सोधे, तर त्यो मान्छेले यसै टारिदियो। होइन बाबुलाई त चिन्न सकिन नि, उनले एक गैर प्रश्नलाई प्रश्न जस्तै बनाएर सोधे। कसले कसलाई चिन्छ र यो संसारमा, हामी आफैलाई त राम्ररी चिन्दैनौँ। यति बोलेर फेरि चुप भयो त्यो अपरिचित मान्छे। बाबु पर्यटक? लाउरे बाको छोटो प्रश्न। हरेक मान्छे पर्यटक न हो, आफ्नै परिचय भुलेपछिको पर्यटक। यति भनेर फेरि चुप भयो ऊ अनि क्यामेराको ढक्कन बन्द गर्यो। बाबु के जातिको नि? म मानव जातिको, मान्छेको नि अर्को जात हुन्छ र? होइन सोधेको मात्रै, म पनि रिटायर लाहुरे हुँ, यो जातपात भन्ने कुरामा वास्ता छैन। तपाईँको जवाफ चित्त बुझ्यो, बरु मिल्छ भने नाम चाहिँ भन्नु न। नाम? फिस्स हाँस्यो, झट्टै बोल्यो, फिरन्ते। फिरन्ते हो मेरो नाम। हुन त मेरो नाम अरूहरूले अरू नै राखिदिएका थिए, सुगन्ध राखेका थिए। सुगन्धको अर्थ यसले धान्न सक्छ सक्दैन केही नसोची सुगन्ध राखिदिएका थिए मेरो नाम। तर पछि मेरो नाम म आफैले राखेँ, फिरन्ते। डुली हिँड्न मनपर्छ मलाई, त्यसैले सुहाउँदो नाम राखेको। यात्रामा भेटिने हरेक मान्छेहरू नै मेरो परिवार जस्ता लाग्छन् मलाई। यो पटक चाहिँ अलि लामै बोले ऊ। ए, केही बुझे चाहिँ गरेर बुढा बोले, जाउँ घरतिर बसेर कुरा गरौँ। उनको प्रस्ताव त्यति बेठिक लागेन उसलाई र त पछि पछि हिँडिदियो त्यो अपरिचित मान्छे। घर लगेर उसलाई पिँढीमा राख्दै बुढाले छोरीलाई मोही ल्याउन अराए। एकैछिनमा अम्खराभरि मोही लिएर हातमा दुईवटा गिलास बोकेर आइन् उनी अर्थात् सानी। पहिला मोही खाए, केही बेरमा खाना पनि। त्यतिन्जेल धेरै कुराहरू भए बुढा र उसको बीचमा। ऊ लेखक थियो, उपन्यास लेख्थ्यो, त्यस्तै सिलसिलामा आइपुगेको थियो त्यहाँ। यस्तै नयाँ 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 गाउँ डुल्दै उपन्यासमा नयाँ नयाँ कुरा लेख्ने उसको बानी। किताब लेख्नका लागि यसरी डुल्दै आएको सुनेपछि बुढाले उसलाई जतिन्जेल बस्नु छ यही घरमा बस्नु भनेर अनुरोध गरे। उसले स्वीकार्यो पनि। आखिर त्यो घरमा पनि बाउ छोरी मात्रै त थिए, आमा चाहिँ त धेरै वर्ष अघि बितिसकेकी थिइन्। केही बेर बस्दा बुढाकी छोरीसँग पनि चिन्जान चिन्जान भइसकेको थियो उसको। उसलाई त्यो ठाउँको सबैतिर घुम्नु थियो, साथ दिने भएकी थिइन् बुढाकी छोरी अर्थात् सानीले। केही दिनहरू बिते, दिउँसो ऊ बुढाकी छोरीसँग त्यहाँको ठाउँहरू घुम्थ्यो अनि रातमा अबेरसम्म त्यही ठाउँहरूलाई राखेर उपन्यास अघि बढाउँथ्यो। एक दिन सानीले लभ डाँडामा लिएर गई उसलाई अनि सोधी, यो डाँडाको नाम के हो थाहा छ तपाईँलाई? ऊ फिस्स हाँस्यो र बोल्यो, यो मेरो ठाउँ होइन। अनि सानीले आफै भने, लभ डाँडा। लब? उसले अचम्म माने चाहिँ गर्यो। सानीले जिस्काउँदै थपी, डाँडा पनि? अनि दुवै हाँसे। कसरी लभ डाँडा नाम रह्यो भन्ने कुरा पनि सुनाए सानीले, बाले आफूलाई सुनाए जस्तै। उसले बडो चाकपूर्वक सुनिरह्यो अनि सोध्यो, के ती विदेशी जोडीहरू फेरि फर्केर आए यो ठाउँमा? अह आएनन् रे, बोली सानी, धेरै पुरानो कुरा हो यो, अहिले त बाँचेका पनि छैनन् होला। मर्नुअघि एकपटक त आउन सक्थे नि आफ्नो प्रेम सुरु भएको ठाउँमा। सायद त्यति धेरै टेकिन होला उनीहरूको प्रेम, चाँडै सकियो होला त्यो प्रेम। यसो भन्दै ऊ अर्कोपट्टि फर्कियो। तपाईँ कसरी यस्तो भन्न सक्नुहुन्छ, त्यस्तो नहुन पनि त सक्छ नि, सानीले जिज्ञासा राखे। यहाँ हरेक सम्बन्धहरूमा स्वार्थ छन्, त्यसको सुरु र अन्त्यको ठेगान छैन। बिजुली चम्किए जस्तै हो, पलमै उज्यालो हुन्छ र क्षणमै अध्ययारो पनि। प्रेमको पनि कहीँ अन्त्य हुन्छ र? सानीले सोधे। प्रेमीहरू अन्त्य हुन्छन्, फेरिरहन्छन् प्रेमीहरू, उसले यति भनिदियो। कसैले मनैदेखि चोखो माया गरेको पनि त हुनसक्छ, सानीले सुनाई। चोखो माया? कस्तो हुन्छ चोखो माया? पर डाँडामा हेर्दै सानीलाई सोधे उसले। जवाफको अभावमा मौन बसी सानी केही बेरमा बिस्तारै बोली, चोखो माया चोखो हुन्छ, जुठो हुँदैन त्यो। सुगन्ध बोल्यो, मलाई प्रेममा विश्वास छैन, प्रेम स्थायी हुँदैन, त्यो कुनै काल परिस्थितिमा भइदिन्छ र परिस्थिति फेरिने बित्तिकै अन्त्य पनि भइदिन्छ, यही हो मेरो विश्वास। यति नै बेला डाँडामा चिसो बतास चल्यो, बतासले शरीर चिसो बनायो सुगन्धको कुराले मन। हो मन चिसो भएको अनुभव गरी सानीले सुगन्ध एकैछिन है भन्दै शौच गर्न अलि पर झाडीतिर लम्कियो। सानी पनि मन अमिलो बनाउँदै के सोचिरहे। प्रेम चोखो हुन्छ भन्ने उसको विश्वासमा आज कसैले झटारो हानेको थियो, त्यो पनि केही नजिकको मान्छेले। सुगन्धसँग तर्क गर्न त सकिन उसले, तर उसको कुरामा मनैदेखि सहमति जनाउन पनि सकिन। त्यो चिसो बतास चलिरहेको डाँडामा बसेर निकै तलतिरको बादलका ढिक्काहरू हेर्दै मनमा अनेकन अनेकन कुराहरू सोच्न थालियो। सानी के सोचिरहेको? सुगन्धको यो प्रश्नले सानी झसङ्ग भए। भनी केही होइन, यत्तिकै। साँच्ची तपाईँ त उपन्यास लेख्दै हुनुहुन्छ होइन? तपाईँको उपन्यासको नाम चाहिँ के हो नि? उसले प्रश्न गरे। एउटा मान्छे, यति बोल्यो सुगन्ध। अनि कथा कस्तो हुन्छ नि उपन्यासमा? सानीको प्रश्न। म जस्तै डुल्दै हिँड्ने मान्छेको कथा, उसको जवाफ। आफ्नै कुरा पो लेखेको? फेरि सोधी। अलिअलि, जवाफ दियो उसले। नामै एउटा मान्छे रहेछ, सानी बोली। के भयो त नाम एउटा मान्छे भएर? सुगन्धले सोध्यो। त्यो कहिले दुईवटा नहुने भयो नि त, सानीको जवाफ। दुईवटा हुनैपर्छ भने छ र? हुँदा राम्रो। कस्तो राम्रो? मनको भारी बिसाउने चौतारी पाइन्छ नि त, यात्रामा साथ पनि मिल्छ। कस्तो यात्रा? जीवनयात्रा। अनि सुगन्ध बोल्यो, तर मलाई त एक्लो यात्रा नै मनपर्छ। स्वतन्त्र हुन्छ त्यो, मनमौजी हुन्छ। आफ्नो समय अर्काको लागि छुट्याउनै पर्दैन। आफ्नो बारेमा सोचे पुग्छ, अर्काको बारेमा सोच्ने झन्झट नै पर्दैन। एकैछिनमा धेरै कुरा गरे सुगन्धले, तर किन उसको त्यो जवाफले भित्र कतै बेसरी चिमोटे जस्तै भयो सानीलाई। उसको एक्लो यात्रा मोह कता कता बिझाए जस्तो लाग्यो। एक्लै बाँच्न मन पराउने उसको बानीले सानीलाई नरमाइलो त लाग्यो, तर किन नरमाइलो लाग्यो त्यो भने उसले पनि भ्याउ पाउन सकिन। सकिन त्यो भ्याउ पाउन। लेखकहरू त प्रेमिलो हुन्छन् भन्ने सुने थिएँ, तर तपाईँ त प्रेमप्रति विश्वास नै नभएको कुरा पो गर्दै हुनुहुन्छ, सानी बिस्तारै बोली। अक्सर लेखकहरू सिङ्गार पटार गरेर प्रेम लेख्छन्, तर म जिन्दगी लेख्छु। जस्तो हुन्छ त्यस्तै लेख्छु। मलाई सिङ्गार पटार गर्न मन पर्दैन, त्यस्तो गर्नु पनि हुँदैन भन्ने मेरो मान्यता हो। जस्तो हुन्छ त्यस्तै लेखिनुपर्छ। उसो भए के प्रेम स्वार्थ नै हुन्छ त? सानीको प्रश्न। म त त्यही भन्छु, सुगन्धको जवाब। सानीले अलि नरमाइलो माने। धेरै बेर दुवैले केही बोलेनन्। अनि दिन ढल्किन लागेकोले घर फर्किए। दिउँसोको चिसो स्याटले केही बिसन्चो भयो सुगन्धलाई। बेलुका खाना पनि खाएन। सानीले एक गिलास दुध ल्याएर खानु भने उसले नसुने चाहिँ गर्यो। पल्टिरह्यो ओछ्यानमा। सानी छेउमा गएर निधार छामी सुगन्धलाई एक्कासी किन त्यो हात निकै प्रिय मान्छेको जस्तो लाग्यो। त्यही हात घाँटीमा पनि राखे सानीले। अहो, आगोको भुङ्रो जस्तो ज्वरो पो आएछ भने। दिउँसो खुब स्याटमा धेरै बेरसम्म बस्नु भएको थियो नि, देख्नुभयो कस्तो भयो? जवाफको आशा नगरिएको प्रश्न यसै मिल्काई सानीले। तिमी सँगै थियौ नि त भन्न मन लागेको थियो सुगन्धलाई, तर भन्न चाहिँ भनेन उसले। उसले सम्झियो दिउँसो प्रेमको विरोधमा बोलेको कुरो। सानीले आफ्ना दुवै हत्केलाले उसको अनुहारमा सफा गरे जस्तै गरी मुसारी। सुगन्धलाई झनै आफ्नै मान्छे जस्तै लाग्यो। सानी लाहुरी बा पेन्सन बुझ्न सदरमुकाम गएका थिए। उनीहरू मात्रै थिए घरमा। सानी गएर एउटा बटुकामा पानी ल्याई सँगै च्यातिएको सिरको खोलको एक टुक्रा पनि, अनि छेउमा बसेर सुगन्धको निधारमा पानीपट्टि लगाउन थाले। असहाय जस्तो भएको बेला नारीको स्याहारको अनुभव निकै आत्मीय ढङ्गले भयो उसलाई। धेरै बेर पानीपट्टि लगाइदिएपछि सानी भान्सामा गई। केही बेरमा जाउलो लिएर आई। खान्न भनेको सुगन्धलाई जबरजस्तै खुवाई उसले। अन्न नखाएर पनि हुन्छ, झन् नातागत पो भइन्छ त हौ। त्यस्तै भन्दै आधा कसौरा जाउला खुवाई। उसको जबरजस्तीपन पनि निकै आत्मीय लाग्यो सुगन्धलाई। छेउमा धेपी धेपी टुकी बलिरहेको थियो। मनमा एउटा चहकिलो दियो, सायद त्यो मायाको दियो। सानीले सिरक तानेर ओढाइदिए, खुट्टासम्म छोपिने गरी मिलाई। रात धेरै नै छिप्पिसकेको थियो। फेरि निधारमा मुसारी सुगन्धको। त्यति बेला बल्ल उसलाई होस आयो। बाले पोहोर थर्मोमिटर ल्याएर सन्दुकमा राखेको। ऊ हतारिएर गहिरो लिएर आई अनि सुगन्धलाई मुख आँ गरेर च्याप्न लगाई। एकछिन यसै बसी छेउको कुर्सीमा। घरधन्दा र वस्तु भावको कामले थाकेकी थिए, कुर्सीमै झुल्न थाले। उसलाई हेरिरह्यो सुगन्ध। ऊ लड्ने हो कि भन्ने लागेको थियो, तर मुखमा च्यापिएकोले केही नबोली बस्यो। निन्द्राले झुलेकी सानीको टाउको बेसरी टेबलमा ठोकियो एकपटक। ऊ आइया भन्दै चिचाई, सुगन्धले केही भन्नै सकेन। एक्कासी आँखाबाट आँसु बर्र पोखिए उसको। अँध्यारो भएकोले सानीले थाहा पाइन। ऊ एकछिन दुखाइमा रन्थनी र केही बेरमा सुगन्धको मुखबाट त्यो थर्मोमिटर झुकेर ज्वरो हेरी अनि ल अब चाहिँ ठिक ठाउँमा आयो भनी एकपटक फेरि सुगन्धलाई सिरक मिलाइदिएर छेउको अर्को खाटमा सुते। त्यो रात पटक पटक सानीले बिउजिएर ज्वरो नापिरहे सुगन्धको, अनि सुगन्ध चाहिँ उसले थाहा नपाउने गरी पिलपिल पिलपिल आँसु झारिरह्यो।
झिरमा उनिनु त्यो एउटा कुरा, नभिज्ने आँखा कसको छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा। झिरमा उनिनु त्यो एउटा कुरा, झिरमा उनिनु त्यो एउटा कुरा, नभिज्ने आँखा कसको छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा। झिरमा उनिनु त्यो एउटा कुरा।
भोलिपल्ट निको भए सुगन्धलाई, अनि पहिलेकै जसरी दिनहरू बित्न थाले। दिउँसो ठाउँ ठाउँ घुम्ने अनि रातमा उपन्यास लेख्ने। बिरामी भएपछिका दिनहरूमा झनै उनीहरू निकै नै नजिक भए। त्यो उनीहरू एकअर्कालाई राम्ररी थाहा थियो पनि, तर पनि खै किन हो दुवैले एकअर्काको सामु त्यसरी प्रस्तुत चाहिँ गरेनन्। मनमै गुम्स्याएर राखे। एक दिन सानीले सोधी, तपाईँको उपन्यास कहाँ पुग्यो नि? अब अन्त्यतिर, जवाफ दियो सुगन्धले। कति समय लाग्छ अब? सानीको जिज्ञासा। खै कति भनौँ, कथा अन्त्य हुने मानेको छैन। लौ किन नि? कथा मोडिन लागेको छ सानी, अन्यलमा छु। कथाको पात्र त्यो एउटा मान्छे आफ्नै विचारमा विचलित हुन थालेको छ। उसको कथाको मुख्य पात्र थियो एउटा मान्छे, अनि नाम पनि त्यही एउटा मान्छे। उसको यति बेलासम्मको विश्वास अब ध्वस्त हुन थालेको छ सानी। यस्तो अवस्थामा म कसरी कथाको अन्त्य गरौँ? मैले त कुरै बुझिनँ, सानीले भने। यात्रा सुरु गर्दा आफ्नो जुन मान्यतामा विश्वास गरेर सुरु गरेथ्यो उसले, अहिले कथा यस्तो मोडमा आइपुगेको छ कि उसको मान्यता नै गलत जस्तो हुन थाल्दैछ। ऊ जे भन्दै यहाँसम्म आइपुगे अब त्यही कुरामा आफै फस्न थालेको छ। सुगन्धले घुमाउरो तपाईँले भनेको थियो, हिजोसम्मको प्रेमप्रतिको अविश्वास अब विश्वासमा फेरिन थाल्दैछ त्यो कथाको पात्रको भनेर। तर यति गहिरो कुरा बुझिन सानीले। सुगन्ध स्वयं प्रेममा विश्वास गर्न थालेको थियो, त्यसैले आफ्नै कथा लेखिरहेको उसले उपन्यासको पात्र त्यो एउटा मान्छेको पहिलेको विचार पनि गलत भएको लेख्नु पर्थ्यो। तर त्यसो गर्दा पात्रको हिजोको सबै मान्यताहरू गलत साबित हुने चिन्ता थियो। एक लेखक भएर त्यसो गर्नु पनि उचित लागिरहेको थिएन उसलाई। सुगन्ध बोल्यो, उपन्यासमा यहाँसम्म जुन विश्वासका साथ अघि बढ्यो त्यो एउटा मान्छे, कि अब कथाको अन्त्यमा चाहिँ म त्यसको विचार गलत साबित गरेर टुङ्ग्याउँ त? त्यसो गर्नु न्यायोचित होला त सानी? त्यति धेरै कुरा त बुझिन सानीले, तर एकछिन केही सोचे जै गरी र सोधी, एउटा कुरा भन्नुहोस् त, उपन्यासको त्यो पात्र र तपाईँको विचार एउटै हो? अँ, आजसम्म एउटै हो, बिस्तारै बोल्यो सुगन्ध। अनि ढुक्क भएर सुझाव दिए सानीले, उसो भए उपन्यासको त्यो पात्रलाई उसको विचारमा खुल्ला छाडिदिनुहोस्, हिजोकै विचारमा स्वतन्त्र छाडिदिनुहोस्, हिजोका आफ्नै विचार गलत साबित नगरिदिनुहोस् उसको। सानीले खासमा सुगन्धको मनको कुरा बुझेर त्यसो भनेकी थिइन। उसले त्यो पात्र पनि सुगन्ध जस्तै त हो नि भनेर उसलाई आफ्नै विचारसँग ग्लानी नहोस्, ऊ गलत नठरियोस् भनेर यसो भनेकी थिए। त्यसै गरौँ त सानी? दोहोऱ्याएर सोधे सुगन्धले। हो, त्यसै गर्नुहोस्, निर्धक्क भएर गर्नुहोस्, यस्तै भने उसले। बाँकी दिन उनीहरूको बीचमा खासै धेरै बोलचाल भएन भन्दा पनि हुन्छ। दिन रात उपन्यास लेख्न व्यस्त भइदियो सुगन्ध। एक दिन सानी उठेर पिँढी लिप्न लागेकी थिए, एक्कासी उसको आँखा सुगन्धको कोठातिर पुग्यो। ढोका खुल्लै थियो। सुगन्ध उठिसकेको ठानेर दुध लिएर गई सानी, तर सुगन्ध त्यहाँ थिएन। जसङ्ग भई सानी, उसको ठुलो झोला पनि थिएन त्यहाँ। खाटमुनि ढोकाको चेप सबैतिर हेरी उसका केही सामानहरू त्यहाँ थिएनन्। त्यति नै बेला सिरानी मुनि कागजको पाना जस्तो देखेर सिरानी उचाली। त्यहाँ केही पैसा थियो अनि एउटा पत्र। पत्रमा धन्यवादका कुराहरूसँगै यतिन्जेल बस्दा दुःख दिएको भनेर केही पैसा छोडेको कुरा थियो। सरसर्ती अगाडि परिसानीले र अन्त्यतिरको एउटा कुरा पर्दा छातीमा कसैले बेसरी मुक्का हाने झैँ भयो उसलाई। लेखिएको थियो, सानी म प्रेममा विश्वास नगर्ने मान्छे, स्वार्थ बेगरको प्रेम हुँदैन भन्ने मान्छे। आफ्नै विचारबाट यो उपन्यास अघि बढाउँदै थिएँ, तर तिमीसँगको निकटताले मेरो विचार बिस्तारै गलत हुँदै गइरहेको जस्तो लाग्दैथ्यो। साँच्चै भनौँ भने आफ्नै कथालाई उपन्यासमा उतारेको थिएँ मैले। हिजोसम्मको आफ्नो गहिरो विश्वासलाई उपन्यासमा अघि बढाउँदै लगे मैले, तर जब जब यसको अन्त्य नजिकियो तब तब म स्वयं तिमीप्रति आसक्त हुन थालेँ, प्रेम गर्न थालेँ तिमीलाई। त्यसैले सोधेको थिएँ तिमीसँग के गरौँ भनेर, तिमीले पनि सजिलै भनिदियौ त्यो पात्रलाई गलत साबित नगराउनु भनेर, अनि त्यसै गरे। यो पात्र त आफ्नो विचारमा अडिग भयो, तर म चाहिँ हुन सकिनँ कि जस्तो लाग्दैछ, नत्र जिसमिसीमै तिमीबाट लुकेर भाग्नुपर्ने थिएन होला मैले। मलाई लाग्छ मैले भन्नुपर्थ्यो तिमीलाई तिमीप्रतिको मेरो भाव, सधैँ तिमीले भन्छौ कि भनेर आशा गरेर बस्नु हुँदैनथ्यो, त्यही त गल्ती गरेँ। हेरौँ अब कसरी अघि बढ्छ जिन्दगीको यात्रा, तर तिमीलाई सधैँ सम्झिरहनेछु। म मेरो पूर्व विचारमै फर्किएको छु सानी, प्रेम स्वार्थी हुन्छ भन्ने विचारमा। मेरो उपन्यासको पात्र जस्तै भएको छु म पनि। यदि म त्यो विचारबाट बाहिर निस्किएँ भने फेरि आउनेछु तिम्रो गाउँमा अर्को उपन्यासको सुरुवात गर्न, फरक उपन्यासको सुरुवात गर्न। अहिले छुट्टिन्छु, राम्रोसँग बस्नु। पत्र सकियो। पत्र सकिरहँदा सानीको आँसुले पत्रका अक्षरहरू क्रमशः फोलिन थाले। लिएर के नै हुन्छ मन, दिएर के नै हुन्छ, छुट्ने मान्छे छुटिसक्यो सम्झिएर के नै हुन्छ, जहाँ भए पनि उसको राम्रै होस् जस्तो लाग्छ, भन्न त भन्नु होला बहकिएर के नै हुन्छ। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी उषा वारी महावीर छ आज पनि। कहिले भेटिएको मान्छेको याद दिलाउने अनि कहिले छुटिएको मान्छेको याद दिलाउने एउटा रेडियो कार्यक्रम बहकिने मन। भेटिएर छुट्टिनु हुने तपाईँ अनि छुट्टिएर नभेटिनु हुने तपाईँ सबैलाई नमस्कार, म महावीर विश्वकर्मा। आँसु जस्तै दर्किएका मनका बलेसीहरूमा आज फेरि पुराना यादहरूको घुम ओढेर आइपुगे सारथी उषा केसीसँगै। दिन ढलेर जान्छ, मन गलेर जान्छ, सपना जे जे नै देख्छौ आफै जलेर जान्छ, जिन्दगी यसरी मात्रै बित्दैन भन्दा भन्दै समय पनि त साथी यसै छलेर जान्छ। नमस्कार, सुस्वागतम। आज पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत, रेडियो कार्यक्रम बहकिने मन। रेडियो माडी चितवनको उत्पादन सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाडौँबाट देशभरिका 90 भन्दा बढी रेडियोहरूबाट एकैसाथ तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ। ट्याक्कै सिसा पारी उषा केसी हुनुहुन्छ अनि वारिपट्टि छु म महावीर विश्वकर्मा। धेरै बोल्दिनँ, सुरुवातमा मैले एउटा कथा राखेँ तपाईँलाई, त्यही कथाबाटै एउटा विषय जिग्न खोजिरहेको छु। प्रेम व्यक्त हुन आवश्यक छ कि छैन, आजको विषय यही रहेको छ। 01-55-50-982 यो नम्बर खुला गरेका छौँ, तपाईँ फोन सम्पर्कमा आउन सक्नुहुन्छ। साताका छ उत्कृष्ट मुक्तक पनि लिएर आएका छौँ, यो विषयमा पनि केही बोल्नु छ एकैछिनमा। प्रेम व्यक्त हुन चाहिँ आवश्यक छ कि छैन होला, के लाग्छ तपाईँलाई? प्रेम व्यक्त नभइरहँदा त्यसले हानि गर्छ या प्रेम व्यक्त नहुँदा पनि हुन्छ? यही विषयमा तपाईँको विचार पनि बुझ्नेछु। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो
हजुर, नमस्कार। हजुर
नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
हजुर म भोजपुरको फ्रेन्डसिप मिडिया ग्रुप माने भन्ज्याङबाट एउटा छत्री हो त।
मानेजी म के माने भन्ज्याङबाट युवराजी, अघि कथामा माने भन्ज्याङको कुरा गरेको थिएँ मैले तपाईँहरूकै ठाउँको है।
हजुर हजुर एकदमै त्यस्तो हाम्रो भनौँ माने भन्ज्याङकै तपाईँले कथामा समेट्नु भएको छ, धेरै धेरै खुसी लाग्यो है।
मैले एउटा कल्पनामा उतारेँ माने भन्ज्याङ र तपाईँहरूको लभ डाँडालाई, त्यो होला नहोला कुनै दिन त्यहाँ आइपुगेँ भने निहालौँला है। मैले यसरी लेखेँ, अन्याय त गरिनँ नि है मैले?
होइन होइन, अन्यायको कुरा होइन, एकदम भनौँ तपाईँले यस माने भन्ज्याङ यो भनौँ लभ डाँडालाई जस्तै यहाँ तपाईँको कथामा उतारेर एकदमै राम्रो गर्नुभएको छ,
धन्यवाद तपाईँलाई। प्रेम जसरी व्यक्त हुन पाएन त्यो कथामा, यसरी प्रेम व्यक्त नभइरहँदा त्यसले के असर पार्छ या के लाग्छ तपाईँलाई? प्रेम व्यक्त हुन आवश्यक छ कि छैन?
हजुर फेरि एकचोटि भन्नुहोस् त।
प्रेम व्यक्त हुन आवश्यक छ कि छैन होला, त्यो अव्यक्त भए पनि हुन्छ कि आफूले प्रेम गरेपछि त्यो व्यक्त गर्नुपर्छ सम्बन्धित व्यक्तिलाई, त्यो म प्रेम गर्छु तिमीसँग भनेर त्यो बताउनु आवश्यक हुन्छ के लाग्छ?
अब प्रेम व्यक्त गर्नको लागि अब भनौँ दुई प्रेम प्रेमिका जुन बिच अब जुन सम्बन्ध भइरहेको छ होइन, अब त्यो प्रेम सम्बन्धमा अब त्यस्तै भनौँ दुई जोडी बिच एउटा भनौँ निकै सम्बन्ध प्रगाढ हुँदै गएको छ भने यदि उतार्न पनि जस उतार्न पनि निकै भनौँ एउटा
अलि अप्ठ्यारो भयो तपाईँलाई है। हुन्छ म जोड्छु यो विषय अहिले एकछिनमा। हुन्छ तपाईँ आफ्नो मुक्तक राख्न सक्नुहुन्छ।
मेरो मुक्तक चाहिँ भन्नुभयो है, आज तिमीलाई पर्खिरहेको थिएँ त्यही माथि भन्ज्याङको लभ डाँडामा, आज तिमीलाई पर्खिरहेको थिएँ त्यही माथि भन्ज्याङको लभ डाँडामा, हिजोको भेटमा धेरै खुसी थिएँ म तर आज धेरै दुखी छु, हिजोको भेटमा धेरै खुसी थिएँ म तर आज धेरै दुखी छु, तिमीले मलाई धेरै समयसम्म पर्खाइरह्यौ, तिमीले मलाई धेरै समय
भिवराजी नमस्कार छुट्टिएँ तपाईँसँग, तपाईँको मुक्तको भएन है सरी, नमस्कार छुट्टिन्छौँ। युवराजी आउनु भएको थियो एकदम बहकिने मन मुक्तकमा चाहिँ अलिक कडाई गरौँ भनेर हो, नियममा रहेको मुक्तक लिएर आउनु होला है, नत्र सुनेर साथ दिनुभए पनि हुन्छ। नेपाली साहित्यभित्रको मुक्तक विधालाई अझ केही माथि उठाउनको लागि प्रयासरूप यसो गरिरहेका छौँ। प्रेम व्यक्त हुन आवश्यक छ कि छैन यो विषयमा कुरा गरिरहेका छौँ। साताका छ उत्कृष्ट मुक्तक पनि लिएर आएको छु र हामीले के पनि सुरुवात गरेका छौँ भने यो हप्तादेखि एकदम मिश्रित किसिमको प्रतिक्रिया आइरहेको छ। दाइ तपाईँले यो गलत गर्नुभयो पनि कतिले भनिरहनु भएको छ। म यतिखेर कवयित्री हरिमाया भेटवालजीलाई सम्झिन चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु, उहाँले एउटा सुझाव दिनुभयो सोही अनुरूप पनि हामीले यसो गऱ्यौँ कार्यक्रममा। पछिल्लो समय निकै नै अस्तव्यस्त जस्तो पनि भइदियो, एउटा स्रष्टाको मुक्तक अर्कोले पठाइदिने, त्यो यही समस्या समाधान गर्नु थियो, निराकरण गर्नु थियो र एउटा उपाय भेटवालजीले दिनुभयो कि प्राप्त भएका मुक्तकहरूबाट, फेसबुकमा प्राप्त भएका मुक्तकहरूबाट मैले 12 मुक्तक चाहिँ आज दिउँसो राखेको थिएँ फेसबुकमा, यी 12 मध्येबाटै 6 आज छानिनेछन्। यी 12 मुक्तकमा कुनै मुक्तकसम्म यहाँ नाम भएको स्रष्टाको या व्यक्तिको नभएर अरू कसैको हो भने दाबी गर्नुहोला 5 बजेसम्ममा भनेर, र धेरैले यसलाई राम्रो पनि भन्नुभयो, कतिले यसो गर्दा त अब कार्यक्रम सुन्न मजा नै आउँदैन नि अहिले नै मुक्तक राखेर त पनि भन्नुभयो, तर त्यहाँ 12 मुक्तक राखेका थियौँ त्यसबाट हामीले 6 लिएर आउँछौँ। र अर्को महत्त्वपूर्ण कुरा के हो भने बहकिने मन गाउँ गाउँमा बस्नुहुने धेरै साथीहरूले सुन्न सक्नुहुन्छ, सुनिरहनु भएको छ, उहाँहरूले फेसबुक चलाउनुहुन्न मलाई थाहा छ, फेसबुक चलाउने साथीहरूले त भन्नु होला कि अहिले नै हेरेपछि कार्यक्रममा सुन्नुको मजा भएन भनेर, तर मैले यहाँबाट हेर्दा कार्यक्रम मन पराउने साथीहरू गाउँ गाउँमा हुनुहुन्छ जो फेसबुक चलाउनुहुन्न, उहाँहरूको लागि यो निकै राम्रो रहन सक्छ। अनि अर्को कुरा हामीलाई त नियन्त्रण गर्नु छ एउटाको मुक्त अर्कोले पठाउने यो क्रियाकलापलाई जुन निकै प्रभावकारी भइरहेको छ. आज पनि दिउँसो राखेको 12 मध्येको एउटा मुक्तको पहिले कार्यक्रममा वाचन भइसकेको मुक्तक रहेछ. पछि साथीहरूले यो त पहिले वाचन भइसक्यो भनेर लेखिदिनु भयो जस कारण मैले लिएर आइनँ, नत्र उत्कृष्टमा पर्न पनि त सक्थ्यो त्यो. यदि भन्छु म कोही हुनुहुन्छ फोन सम्पर्कमा. हेलो
दादा नमस्ते.
हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि तपाईँलाई मेरो प्रश्न, प्रेम व्यक्त हुन आवश्यक छ कि छैन?
आवश्यक छ दादा.
किन आवश्यक छ होला?
त्यस्तो अलि अप्ठ्यारो विषय चाहिँ छ नि त, अब के भनौँ, अलि अप्ठ्यारै हो
तर आवश्यक चाहिँ छ है. ल मुक्तक सुरु गर्नुहोस् तपाईँको पनि.
हुन्छ दादा, म सुरु गर्छु त है. हरेक हप्ता बहकिने मन अनलाइनमा सुन्ने गर्छु गजल मुक्तक कविताहरू सबै बुन्ने गर्छु. हरेक हप्ता बहकिने मन अनलाइनमा सुन्ने गर्छु गजल मुक्तक कविताहरू सबै बुन्ने गर्छु. यो कार्यक्रम सुनेपछि उनको सम्झना आएपछि कता कता निस्तुरीकै यादमा भन्ने गर्छु. हरेक हप्ता बहकिने मन अनलाइनमा सुन्ने गर्छु.
याद आओस् उनको हो यही कामना हो, याद आओस् उनको हो यही कामना हो, सोमबारको यो रात त मात्र एउटा बहाना हो. याद आओस् उनको हो यही कामना हो, सोमबारको यो रात त मात्र एउटा बहाना हो. तपाईँ सबैको मनमा एकैछिन बस्न खोज्दा बहकाउँ तपाईँलाई यति मात्रै चाहना हो, बहकाउँ तपाईँलाई यति मात्रै चाहना हो. नमस्कार, छुटिन्छौँ. डडेलधुराबाट आउनुभएको थियो. प्रेम व्यक्त हुन आवश्यक छ कि छैन, केही मुक्तकहरू अवश्य मैले राख्नै पर्छ, समय अलिक कम छ. आज कथामा धेरै समय त्यहाँनिर गयो. अहो नहेर त्यसरी प्यार हुने भयो, लुक्दै आँखा तरी तरी प्यार हुने भयो. सागर सहयात्री रामनगर 6 केरवानी नवलप्रासीका मित्रको यो मुक्तक साताको 6 उत्कृष्ट मुक्तक अन्तर्गत. अहो नहेर त्यसरी प्यार हुने भयो, लुक्दै आँखा तरी तरी प्यार हुने भयो. गुलाबको फुल जस्तै मुस्काइदियो तिमीसँग ए सुन्दरी प्यार हुने भयो, तिमीसँग ए सुन्दरी प्यार हुने भयो. अर्को मुक्तक पनि अघि सार्छु. देशलाई घाटा छ जानाजान पठाउँछ हरेक दिन गोर्खाली जवान पठाउँछ. देशलाई घाटा छ जानाजान पठाउँछ हरेक दिन गोर्खाली जवान पठाउँछ. रोजगारको सट्टामा राहदानी दिएर सरकारले युवालाई रेगिस्तान पठाउँछ, सरकारले युवालाई रेगिस्तान पठाउँछ. समीप शिशिर सहयात्री गजे हडा कपिल वस्तुका मित्रको यो मुक्तक. अर्को एउटा पनि वाचन गर्छु. यदि छोरी छ भने गर्भपतन गरिन्छ बरु जोखिम उठाएरै अपरेसन गरिन्छ. यदि छोरी छ भने गर्भपतन गरिन्छ बरु जोखिम उठाएरै अपरेसन गरिन्छ. छोरी नजन्मिए क्यारी सृष्टि चल्छ, खै यो कुरा कहिले मनन गरिन्छ, खै यो कुरा कहिले मनन गरिन्छ. नकुल पौडेल देवदह रूपन्देही हाल दोहा कतारका मित्रको यो मुक्तक. प्रेम व्यक्त हुन आवश्यक छ कि छैन यो विषयमा तपाईँको विचार बुझ्न खोजिरहेका छौँ. त्यो भित्र गुम्सिएको कुरा, तिम्रो मनमा लुकेको कुरा नभने पनि बोलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो भन्ने एउटा अलि पुरानो नेपाली गीत छ. मनमा बसेको त्यो कुरा जसरी गुम्साएर राख्छौँ हामी त्यो एउटा गाँठोमा परिणत हुन्छ, उकुस मुकुस हुन्छ. त्यो हामीले आजको समयलाई चिन्न सकेनौँ भने, वर्तमानको सदुपयोग राम्ररी हुन सकेन भने त्यसले भविष्यमा प्रहार गर्छ. जुन प्रहारले भविष्य अन्धकारमय बन्छ, या भनौँ आफ्नो इच्छा अनुसार हुँदैन, चाहना अनुसार हुँदैन. अक्सर मान्छेहरू मनबाट प्रेम गर्छन्, मस्तिष्कबाट होइन. प्रेम मनबाट गर्नेहरू खुसी हुन्छन्, मस्तिष्कबाट गर्नेहरू नाफामा हुन्छन्. नाफामा हुनेहरू खुसी हुन सक्छन् भन्ने होइन, त्यसो त खुसी हुनेहरू नाफामा सधैँ हुन्छन् भन्ने पनि होइन. तैपनि मनबाट गरिएका निर्णयहरूले सन्तुष्टि भने प्रदान गर्छ मान्छेलाई, खुसी भने प्रदान गर्छ. प्रेम व्यक्त भइदियो भने त्यसले अर्को खुसी प्रदान गर्छ. प्रेम व्यक्त हुन सकेन भने त्यसले जिन्दगीभरिको लागि पश्चाताप छोडेर जान्छ, घरिघरि बल्झिने गरी पश्चातापको त्यान्द्रो छोडेर गएको हुन्छ. त्यसरी पनि प्रेम व्यक्त हुँदा त्यो भोलि कास मैले यति बेला यसो भनेको भए आज जिन्दगी अरू नै केही हुन्थ्यो भन्ने एउटा त्यो चाहिँ बाँकी हुँदैन भन्ने हो कुरो. हो मेरो खरको झुप्रो देखेर बुढा बाउ आमा ती मेरा कुप्रो देखेर ऊ मबाट टाढिएको त्यसै कहाँ हो र, मेरो काँधमा रहेको ऋणको थुप्रो देखेर, सुरेन्द्र नेपाल जिल्लिङ 1 नुवाकोटका मित्रको यो मुक्तक. कोही हुनुहुन्छ फोन सम्पर्कमा, म एकैछिन कुरा गर्छु उहाँसँग. हजुर नमस्कार.
हजुर दादा नमस्कार.
कहाँबाट को बोल्नु हुँदैछ?
सबिनजी,
प्रेम व्यक्त हुन आवश्यक छ कि छैन?
प्रेम व्यक्त हुनको लागि आवश्यक छ दादा।
किन होला?
किनकि दुवै मन, दुवै मन नभइकन प्रेम हुँदैन। प्रेम दुवै मनबाट नै उत्पन्न हुनुपर्छ र एक अर्काको कुरा बुझ्नको लागि, एक अर्काको मनको कुरा थाहा पाउनु प्रेममा आवश्यक छ, त्यसैको लागि व्यक्त हुनुपर्छ।
अब सुरु गर्नुहोस् तपाईँको मुक्तक।
तराई सँगसँगै लुम्बिनी भारतले लगे, तराई सँगसँगै लुम्बिनी भारतले लगे, हिमाल सारा सगरमाथा चिनकै भए, हिमाल सारा सगरमाथा चिनकै भए। सोच्नु पर्ने बेला भयो सारा नेपालीले, सोच्नु पर्ने बेला भयो सारा नेपालीले, हामी नेपाली रहन्छौँ कहाँ नेपालै नरहे, हामी नेपाली रहन्छौँ कहाँ नेपालै नरहे, तराई सँगसँगै लुम्बिनी भारतले लगे, हिमाल सारा सगरमाथा चिनकै भए।
मुटु दुखेर आउँछ, मन दुखेर आउँछ, जब देशको कुरा हुन्छ आँसु सुकेर आउँछ। मुटु दुखेर आउँछ अनि मन दुखेर आउँछ, जब देशको कुरा हुन्छ आँसु सुकेर आउँछ। सुस्ता पनि हराउँछ, अरू भूभाग पनि त्यस्तै, सुस्ता पनि हराउँछ, अरू भूभाग पनि त्यस्तै, यस्तै यस्तै हुँदा राष्ट्रियता लुकेर आउँछ, यस्तै यस्तै हुँदा राष्ट्रियता लुकेर आउँछ। नमस्कार, सुटिन्छौँ, गइसक्नु भएको छ। अब चाहिँ अरू साथीहरूसँग कुराकानी गर्न भ्याउँदैनौँ, दुईवटा मुक्तक पनि भाषण गर्नु छ, केही कुरा पनि गर्नु छ तपाईँसँग। यो दिलको धड्कन कमजोर बनाएर, उजाड मायाको मरुभूमि घनघोर बनाएर, सुन्दर शेर्पाली बिन्दास रुङ्घा दुई घनखोला रुकुम हाल भारतमा हुनुहुने मित्रको यो मुक्तक। यो दिलको धड्कन कमजोर बनाएर, उजाड मायाको मरुभूमि घनघोर बनाएर, बेसरी चोर दिएर कोही गएको छ, सज्जन मान्छेलाई नि दिलचोर बनाएर, सज्जन मान्छेलाई नि दिलचोर बनाएर। साथको छ उत्कृष्ट मुक्तको अन्तिम मुक्तक म पढ्दैछु। अब तपाईँ धेरैले विग्र प्रतीक्षा गर्नुभएको होला कसको पर्छ भनेर। चक्कु देखायो अनि छोरी देखायो, देखायो उसले बहादुरी देखायो, अनुज खड्का पर्सा चितवन हाल कमलादी रोड घण्टाघर काठमाडौँमा हुनुहुन्छ। चक्कु देखायो अनि छोरी देखायो, देखायो उसले बहादुरी देखायो, शब्दहरूको शक्तिबाट अन्जान भएरै होला मूर्ख, मेरो कलमको अगाडि खुकुरी देखायो, मेरो कलमको अगाडि खुकुरी देखायो। यसरी यो हप्ताको लागि साताको छ उत्कृष्ट मुक्तक यहीँनिर बिट मारे मैले। मलाई डर छ, मलाई चिन्ता पनि छ कि तपाईँको सबैको मन चाहिँ बुझाउन सकिनँ मैले भनेर। विचारहरू मिश्रित हुन्छन्, त्यहीँबाट एउटा निर्णय लिनुपर्छ, निर्णय लिनेले। त्यसैले जटिलता पनि हुन्छ निर्णय लिनको लागि। जसै गरी बहकिने मनमा अरूको मुक्तक आफ्नो नाउँमा पठाउने त्यो क्रमले बढी निरन्तरता जस्तो पाउन थाल्यो, त्यसपछि यसो गर्न बाध्य भएका छौँ हामी। बाह्रवटा मुक्तक हामीले दिउँसै राखेका थियौँ आज पनि, र यही मध्येबाट छवटा आज बेलुका वाचन गर्छौँ उत्कृष्ट भनेर। त्यसो त सबै उत्कृष्ट मुक्तकहरू हुन्छन् प्राप्त हुने मुक्तकहरू, त्यसमध्येबाट छवटा ल्याउनु भनेको निकै गाह्रो कुरो हो। हामी सोचिरहेका छौँ कसरी नयाँ लेखिरहने नवसर्जकहरूलाई कसरी अगाडि ल्याउन सकिन्छ भन्ने विषयमा सोचिरहेका छौँ। कुनै एक श्रृङ्खला चाँडै नै सबै धेरैको मुक्तक वाचन गर्ने गरेर पनि आउँला, त्यो विषयमा पनि सोचिरहेका छौँ, कसरी मुक्तक साहित्यमा तपाईँलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि। तर एउटा स्रष्टाको सिर्जना अर्कोले पठाइदिँदा भने त्यसले गलत प्रवृत्ति हाबी भइदिन्छ, त्यसैले हामीले यसो गर्न बाध्य भएका हौँ। जसरी दिउँसै राखिसकेपछि त तपाईँहरूले लेख्नुहुन्छ कि फलानु मुक्तक चाहिँ यो अर्कै स्रष्टाको हो, या मेरो मुक्तक फलानुले पठायो भनिसकेपछि त्यसलाई मूल्याङ्कन गर्छौँ हामीले तपाईँले प्रस्तुत गर्नुभएको आधारहरूको आधारमा, र लिएर आउँदैनौँ। त्यो चाहिँ अघिल्लो हप्ता पनि त्यस्तै भएको थियो। बिन्दास पौडेल पर्वत कार्किनेटा हाल बुर्तिबाङ भन्ने नामबाट मुक्तक आएको थियो, जुन उत्कृष्ट मुक्तक अन्तर्गत मैले भाषण गरेको थिएँ। न त अरूलाई न त तँलाई दिएको छ समयले जति धोका मलाई दिएको छ, मेरो बस्तीमा मट्टीतेल छरेर कसैले उपहारमा कोरेर सलाई दिएको छ भनेर बिन्दास पौडेल पर्वत कार्किनेटा हाल बुर्तिबाङ को नामबाट पठाइएको थियो। फेसबुकमा चाहिँ उहाँले विपिन समी पौडेल भनेर नाम लेख्नु भएको थियो। तर यो मुक्तक चाहिँ यसमाथि दाबी भयो,
कमल सङ्घर्षले उहाँले आफ्नो मुक्तक गजल नै पठाउनु भयो पाँच शेरको र त्यही गजलको दुई शेर चाहिँ मुक्तको रूपमा निकालेर पठाउनु भएछ बिन्दाजीले हो यस्तै यस्तै कारणले गर्दाखेरि हो हामीले अगाडि नै मुक्तक फेसबुकमा राखेर चाहिँ त्यसलाई नियन्त्रण गर्नु परेको ताकि वास्तविक स्रष्टाको त्यो सृजनालाई अरू व्यक्तिले मेरो भनेर त्यो जस लिने काम नगरोस् भनेर कार्यक्रमको अन्तमा छौँ छुट्टिनुपर्छ सबै सबैलाई नमस्कार धेरै कुरा भन्नै पाइनँ मैले अर्को हप्ता रेडियोहरूको नाम पनि एउटा कार्यक्रम प्रसारण हुने रेडियो माडी चितवनको उत्पादन यो रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण हुन्छ बहकिने मनबाट उषा केसीजीलाई धन्यवाद दिँदै म महावीर विश्वकर्मा पनि प्रेम व्यक्त हुन आवश्यक छ कि छैन भन्ने विषयमा मुक्त के जवाफ राख्दै छुट्टिन्छु मनमा बस्छ माया मनमा बस्छ नभने हराउँछ भने जतनमा बस्छ मनमा बस्छ माया मनमा बस्छ नभने हराउँछ भने जतनमा बस्छ अव्यक्त प्रेम दुख्दछ बेसरी बल्झिने खिल बनी सँगै जीवनमा बस्छ बल्झिने खिल बनी सँगै जीवनमा बस्छ हवस् जान्छु अर्को हप्ता आउँछु नै नमस्कार
पछुताउँछन् मन बोलेर पछुताए कति बोलेर पछुताउँछन्